مربوط سوچ کا سفر، شارق علی۔ ڈارون تس سے مس نہ ہوا، ایسا لگتا تھا کہ وہ کسی گہری اور مربوط سوچ میں ڈوبا ہوا ہے۔ بچوں نے خوب شور مچایا، ہاتھ ہلائے، منہ چڑھایا، حتیٰ کہ اپنے کلاس ٹیچر کی نظر بچا کر مضبوط حفاظتی جنگلے کے باہر لگی ہوئی مہین تاروں کی جالی کو اپنے ننھے ہاتھوں کی دستک سے خوب جھنجھنایا۔ مگر ڈارون کو نہ متوجہ ہونا تھا اور نہ وہ ہوا۔ تقریباً 7 فٹ لمبا اور براؤن بالوں سے ڈھکے ہوئے جسم اور نسبتاً چھوٹے سر کا مالک، انڈونیشیا کے جنگلوں سے درآمد شدہ یہ اورینگوٹین کتھئی رنگ کی لکڑی کے مضبوط شہتیروں سے بنی مچان پر اپنے لمبے بازو اور نسبتاً چھوٹی ٹانگیں لٹکائے تقریباً نیم دراز بیٹھا ہوا تھا۔ پنجرے کے باہر کھڑے ہوئے لوگوں میں ہمارے علاوہ زیادہ تر اسکول کے وہ بچے تھے کہ جو اپنے ٹیچر کے ساتھ مطالعاتی دورے پر برسٹل کے اس چڑیا گھر کی سیر کو آئے ہوئے تھے۔ انہی بچوں میں تقریباً 10 سالہ وہ شریر لڑکا بھی شامل تھا کہ جس نے ابھی چند ہی منٹ پہلے بڑے زور سے یہ نعرہ لگایا تھا، کم آن ڈارون، ڈو یور ٹرکس۔ یہ نام اس بنمانس پر ایک پھپتی کی طرح جا کر لگا تھا اور اس کے بعد سے سبھی لوگ اسے اس نام سے پکار رہے تھے۔ یہ موسم بہار کا ایک خوشگوار اور روشن دن تھا۔ آج برسٹل زو کی خوبصورتی قابل دید تھی۔ ہر طرف کشادہ سرسبز و شاداب لون اور جا بجا خوش رنگ پھولوں سے ڈھکی ہوئی کیاریاں اور ان کے درمیان سے ہو کر گزرنے والے راستے اور ان کے ساتھ ساتھ لگے ہوئے سرسبز و شاداب پرتمکنت درخت۔ مگر ڈارون اس ساری خوبصورتی سے بے نیاز اور اپنے ہمجولیوں سے ذرا دور اب تک ایک گہری سوچ میں ڈوبا ہوا تھا۔ اب سے کوئی 150-200 برس پہلے انگلینڈ اور نارتھ ویلز کے سرحدی شہر شروزبری میں پیدا ہونے والے چارلز ڈارون نے ایک ایسی ہی مربوط سوچ کا سفر اختیار کیا تھا۔ وہ 1809 میں پیدا ہوا۔ اس کی کہانی انہماک کی کہانی ہے۔ یہ برطانوی نیچرلسٹ اپنے سائنسی رجحان اور بھرپور مشاہدات کی وجہ سے بچپن ہی سے ایک انفرادی طرز عمل رکھتا تھا۔ ایک بچے کی حیثیت سے اس کا زیادہ تر وقت شروزبری کے نواح میں موجود برساتی نالوں یا دریا کے کنارے پائی جانے والی قدرت اور زندگی کی مختلف صورتوں اور نوعیتوں کا مطالعہ کرنے میں صرف ہوتا، اور پھر 9 عمری ہی سے اس نے اپنے مشاہدات اور اس کے نتیجے میں پیدا ہونے والی فکر کے نتائج کو اپنی نوٹ بک میں محفوظ کرنا شروع کر دیا۔ وہ نوجوانی میں HM بیگل نامی بحری جہاز پر سوار ہو کر تقریباً تمام دنیا کے سفر پر روانہ ہوتا ہے اور اس کی پرواز خیال شروزبری کے نواح میں موجود برساتی نالوں کے محدود پس منظر سے نکل کر ملکوں ملکوں اور دور دراز جزیروں پر بسنے والی مختلف النوع حیاتیاتی کیفیتوں اور نوعیتوں کے مطالعے تک پھیل جاتی ہے۔ اس کے مشاہدات کا نقطہ عروج اس کی بیان کردہ وہ تفصیل ہے کہ جو گیلاپاگوس آئیلینڈ پر بسنے والی مختلف سمندری چڑیوں یا فنچز کے مطالعے کے بعد اس نے اپنی مشہور کتاب اوریجن آف دی اسپیشیز بائی نیچرل سلیکشن میں لکھی ہے۔ جب اس نے اپنی یہ کتاب شائع کی تو اس کی عمر 50 برس تھی اور یہ سن تھا 1859۔ اس کتاب میں بیان کردہ حیاتیاتی ارتقاء کی تھیوری نے اس زمانے کے فرسودہ اور روایتی چرچ کی سوچ کو درست سمجھنے والے لوگوں کے ذہن پر ایک کڑی ضرب لگائی اور وہ ڈارون کی اس بات سے بہت چراغپا ہوئے۔ چارلز ڈارون کی کہی ہوئی بات یقیناً ایک سائنسی تجزیہ ہے، کوئی آسمانی عقیدہ نہیں، اور اسی لیے اس بات کی 100% درستگی پر اصرار نہیں کیا جا سکتا اور اس میں رد و بدل کی گنجائش ہمیشہ باقی رہے گی۔ لیکن اس بات سے انکار بہت مشکل ہے کہ اس کی بیان کردہ سائنسی وضاحت بہت بھرپور اور انتہائی دلچسپ ہے۔ حیاتیاتی ارتقاء کے بارے میں یہ خیال بالکل نیا تو نہیں تھا، کیونکہ قدیم یونانی سائنسدانوں نے بھی اب سے کوئی 2500 سال پہلے کچھ ایسا ہی تصور پیش کیا ہے، لیکن ان کا بیان بہت سرسری تھا اور کسی سائنسی اور مشاہداتی وضاحت کے بغیر۔ جو بات چارلز ڈارون کو عظیم بناتی ہے وہ ہے اس کی مربوط سوچ کا سفر۔ और ये सोच उसकी 30-35 साल साइंसी और मुशाहिदाती जद्दोजहद में उसके साथ रही। इंसानी तारीख में शायद चंद ही लोग ऐसे होंगे कि जिन्होंने डार्विन की तरह मरबूत सोच का एक तवील सफर इख्तियार किया हो, और इस सफर में न सिर्फ उसने अपने मुशाहिदात से सीखा बल्कि दूसरों के तजर्बात से भी। शायद वो भी सभी बड़े आदमियों की तरह अपने माजी से सीखता है, लम्हे मौजूद से वाबस्तगी रखता है और मुस्तकबिल की एक अनबनी दुनिया के लिए एक तमसीली खाका अपने जहन में रखता है। डार्विन के सोच के सफर की तमसील एक भरपूर और तवाना दरख्त है, और वो उसके तने से शुरू होते हुए शाख दर शाख अपने जहनी सफर के जरिए से स्पीशीज के इर्तिका को तलाश करता है। आज की दुनिया के बेशतर साइंसदान इस बात पर यकीन रखते हैं कि हमारे इस कुर्रे अर्ज पर जिंदगी का आगाज आज से कोई 3,000 मिलियन साल पहले एक इंतहाई सादा सिर्फ एक खुलिए पर मुश्तमिल माइक्रो ऑर्गेनिज्म की सूरत में हुआ था, और आज की दुनिया में मौजूद मुख्तलिफ नौ जानदार अशिया जिसमें दरख्त जानवर और हम इंसान सभी शामिल हैं आहिस्ता आहिस्ता तब्दीलियों से गुजर कर और दर्जा बदर्जा इर्तिकाई मनाजिल तय करके इस मौजूदा मकाम तक पहुँचे हैं। डार्विन ने अपने मुशाहिदात और तजर्बात के दौरान ये मालूम किया कि बहुत से दरख्त और जानवर अपनी नस्ल को आगे बढ़ाने के लिए एक बहुत बड़ी तादाद में बच्चे और बीज पैदा करते हैं, लेकिन इस बड़ी तादाद में से महज चंद ही हयातियाती सफर में कामयाबी से शरीक हो सकते हैं। उसका ख्याल था कि जिंदगी की वो सूरतें कि जो अपने इर्द गिर्द के नामसाइद हालात के मुताबिक अपने आप को ढालने में नाकाम रहती हैं, उनका सफर वहीं पर ख़त्म हो जाता है। इस उसूल को आम और सादा जबान में सर्वाइवल ऑफ द फिटेस्ट कहा जाता है। अगर हम गौर करें तो ये बात समझ सकेंगे कि हयात आफरीनी और नामसाइद हालात की हार जीत ही का नतीजा है कि आज की दुनिया में मुख्तलिफ अकसाम के दरख्त और जानवर पाए जाते हैं। हयातियाती इर्तिका एक बहुत सुस्त रफ्तार अमल है, जिंदगी की मुखालिफ कुव्वतों के मुकाबले में धीरे धीरे मगर मुसलसल कामयाबी का वलवला अंगेज सफर। अगर इस सारे सफर को हम एक छोटे तनाजुर में देखें, मसलन 70-80 साल इंसानी जिंदगी के तनाजुर में, तो हमें बज़ाहिर कोई तब्दीली नजर नहीं आएगी, लेकिन चार्ल्स डार्विन ने जो कहानी बयान की है उसके किरदार कई मिलियन सालों में अपने मेकअप और कॉस्ट्यूम्स को तब्दील करते हैं, उसकी कही हुई बातों को आज के साइंसदान चट्टानों में पोशीदा कदीम जमाने के फॉसिलाइज्ड दरख्तों और जानवरों की तहकीक और मुशाहिदे से ज्यादा मरबूत तरीके से समझ सकते हैं, और आज की कंप्यूटराइज्ड टेक्नोलॉजी की मदद से ये काम हैरतअंगेज तौर पर आसान और तेज रफ्तार हो गया है। कई मील गहरे समंदरों की तह में मौजूद कदीम चट्टाने तह दर तह हमारे इस तवील इर्तिकाई सफर की शहादतें अपने सीने में महफूज किए हुए हैं। कम ऑन डू योर ट्रिक्स डार्विन, उस शरीर बच्चे ने एक दफा फिर ये नारा लगाया। इस बार ये सुनते ही न जाने डार्विन के जी में क्या आई कि वो छलांग लगाकर मचान पे से उतरा और पिंजरे में ऐन हमारे मुकाबिल हिफाजती सलाखों के पीछे आकर खड़ा हो गया। उसके माथे पर सिलवटें गहरी हो गई थी और उसने अपने भद्दे होठों को पूरी तरह खोल कर अपने बड़े बड़े दांत दिखाए और गुस्से से खूंखियाया, जैसे कह रहा हो बिहेव योर सेल्फ्स कजन्स, और फिर मुड़कर भूसे के फर्श पर चारों हाथों पैरों से चलता हुआ कुशादा पिंजरे के एक कोने में छप्पर से ढकी हुई अपनी और अपने हमजोलियों की आरामगाह की जानिब चला गया।